पाहुना सँगको खसखस।
यस पाहुना सँगको खसखसका प्रायोजक हुनुहुन्छ पासु सत्याल। तपाईँलाई भर्जिनिया राज्यमा घर जग्गा तथा व्यवसाय कुशलता सफलता तथा शीघ्रताका साथ खरिदी या बिक्री गर्नु परेमा सम्झनुहोस् वासु सत्याल साब रियल्टर तथा इन्टरनेशनल। सम्पर्क टेलिफोन 5713342878। सबैलाई आवासको समान अवसर एन इक्वल हाउसिङ अपर्च्युनिटी।
नेपालको कला संस्कृति तथा साहित्यको क्षेत्रमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यसपटक हाम्रो पाहुना हुनु भएको छ हास्य अभिनेत्री वसुन्धरा भूषण। विक्रम सम्वत 2007 फागुन शिवरात्रिका दिन जन्मनु भएकी उहाँले 2014 सालमा बाल कलाकारको रूपमा रंगमञ्च मार्फत कला यात्रा शुरू गर्नु भएको हो भने चलचित्र क्षेत्रमा विक्रम सम्वत 2022 सार्वजनिक भएको आमा चलचित्र मार्फत एरातै भन्ने छेगो लिएर चिनिन थाल्नु भएको हो। वासुदेव लुइटेल पुरस्कार लगायत अन्य थुप्रै पुरस्कारबाट पुरस्कृत अनि ललितपुर कला केन्द्रबाट हास्य साम्राज्ञीको रूपमा सम्मानित उहाँले झण्डै 150 भन्दा बढी चलचित्रमा अभिनय गरिसक्नु भएको छ। नेपालको एकमात्र महिला हास्य कलाकारको रूपमा परिचित वसुन्धरा भूषाल हाल अमेरिकी भ्रमणमा हुनुहुन्छ र यसै मौकामा हामीले उहाँसँग आफ्ना केही खसखस राख्ने जमर्को गर्दैछौ। त आउनुहोस् उहाँलाई स्वागत गरौं। हास्य कलाकार वसुन्धरा भूषालज्यू, यहाँलाई हाम्रा समस्त श्रोता तथा पाठकका तर्फबाट खसखस.com स्वागत छ।
हजुर, धन्यवाद छ यहाँलाई।
अनि अमेरिका भ्रमणको कारण के होला?
अनि मेरो ठुलो छोरीको चाहिँ छोरी जन्मेको नातिनी जन्मेको भएर अब कति कला यात्रामा मात्रै आफ्नो जीवन बिताउने, अब मैले आफ्नो परिवारलाई पनि समय दिनुपर्छ भनेर मैले चाहिँ छोरीलाई स्याहार्न आएकी र योभन्दा 3 वर्ष अगाडि पनि छोरीको ठुलो मेरो छोरा एउटै मात्रै छोरा छ, छोराको पनि छोरा जन्मेको थियो, नाति जन्मेको थियो। त्यतिखेर पनि मैले बुहारीलाई पनि सुत्केरीको अवस्थामा मद्दत गर्न आएको थिएँ, हामीहरूको यो कर्तव्य पनि हो। अहिले चाहिँ अब 3 महिना भइसक्यो नातिनी पनि यताउता घुमिरहेको छु, कहिले छोरा कहाँ जान्छु, कहिले छोरी कहाँ, कहिले इष्ट मित्रहरू कहाँ खाना बोलाउँछ जान्छु, त्यसरी नै बसिरहेको छु।
बधाई छ तपाईँलाई हजुरआमा हुनुभएकोमा। भनेपछि तपाईँको छोरा छोरी सबै अमेरिकामा?
हजुर, यिनै छ मेरो 2 छोरी एउटा छोरा, ठुलो छोरी करुणा शर्मा, अनि त्यसपछि छोरा शैलेश भूषाल, त्यसपछि कान्छी छोरी प्रेरणा भूषाल, अनि ठुलो छोरी र मेरो ज्वाइँ साहब प्रकाश शर्मा, उहाँ चाहिँ ग्रिन कार्डै हुनुहुन्छ र उहाँहरू नै भएर नै छोरा छोरी यहाँ पढ्न आएको। एउटा सपोर्ट भनेको आफ्नो मान्छेको चाहिन्छ, अनि छोराले पनि मास्टर ग्रेजुएसन सिकाइसक्यो पढे, अनि कान्छी छोरीको पनि यसपालि यही अहिले नातिनी जन्मेकै बेलामै परेको थियो।
तपाईँलाई त हातमा लड्डु नै लड्डु रहेछ, यता नातिनी जन्मिने, उता छोरीको ग्रेजुएसन सकिने, बधाईको पोका छ तपाईँलाई।
हजुर, धन्यवाद।
अब हामी औपचारिकतिर लागौँ।
हजुर,
तपाईँ चलचित्रमा त अभिनय गर्नुहुन्छ, नाटक क्षेत्रबाट रङ्गमञ्चबाट त्यहाँनिर यो अभिनय क्षेत्रमा प्रवेश गर्नुभएको, अहिले पनि रङ्गमञ्चमा गर्दै हुनुहुन्छ कि हुनुहुन्न?
नाटकमा चाहिँ 2014 सालबाट चाहिँ मैले यो नृत्य बाल कलाकारको हैसियतले चाहिँ यो जनसेवा तत्कालीन जनसेवा हल, अहिले त त्यहाँ सुपर मार्केट बनिसक्यो, त्यहाँ नै मैले त्यहाँ फर्स्टमा नाचेको र त्यसमा चाहिँ मैले आफै नाचेको मात्रै नभनेर नेपालको पहिलो नायिका आदरणीय दिदी भुवन चन्द दिदी दिदीले गाइदिनु भएको थियो, मैले नाचेको थिएँ, अनि त्यो गीतको बोल चाहिँ कहिले पनि बिर्सिन्न म सानो बच्चामा नाचेको भएर, हात काट्यो गरे चालिसी चुराले, माया फाट्यो गरे गाउँघरको कुराले भन्ने त्यो गीतको बोलमा नाचेकी थिएँ मैले। अनि त्यसपछि नेपाल कला केन्द्रमा मैले आफ्नो पहिलो पटक खुट्टा टेकेँ कि र त्यहाँ कम्पिटिसनमा आएको पनि नेपाल कला केन्द्रबाटै हो। अन्त त्यहाँ चाहिँ डोला मैया भन्ने नाटक भएको थियो, त्यसमा चाहिँ हामीहरू सानो सानै सुसारीहरूको रोलहरू थियो, त्यस्तो गरेँ। अनि त्यसपछि 2021 सालदेखि 23-24 सालसम्म चाहिँ राजकीय प्रज्ञा प्रतिष्ठान, त्यहाँ चाहिँ हाम्रो स्वर्गीय हाम्रो बालकृष्ण सम अब वरिष्ठ अब उहाँ त नाटककारै हुनुभयो नेपालको चाहिँ शेक्सपियरमै मानिन्छ उहाँकै अन्डरमा बसेर चाहिँ मैले 3 वर्ष नाटकमा तालिम प्राप्त गरेकी थिएँ र त्यसपछि एक्स्ट्रा चाहिँ अप्सनल एउटा सब्जेक्ट लिन पाइन्छ कोहीले गाउने कोहीले नाच्ने मैले चाहिँ भायोलिन बजाएको थिएँ त्यतिखेर नेपालको म पहिलो महिला पनि परेँ भायोलिन बजाउनेमा 3 वर्ष भायोलिनको तालिम लिएको थिएँ अनि पछि अब नाटक त अब राष्ट्रिय नाटकमा 20 वर्ष गाई खाएँ नाटकहरू गरिरहे गाईजात्रा प्रोग्रामहरू पनि गरिराखेकी छु अहिले चाहिँ 2 वर्षको गाईजात्रा प्रोग्राममा हाम्रो चाहिँ यो ललितपुर कला प्रतिष्ठानबाट भइरहन्थ्यो अनि त्यहाँबाट अहिले 2 वर्षको प्रोग्राम भएको छैन गरिरहन्छु मैले नाटकहरू अब पाएँ भने अहिले पनि गर्छु म फिल्म पनि मैले गरिरहेकै छु यहाँ आउनु अगाडि पनि 3 फिल्म सकेँ 4-5 जति चाहिँ मैले बिहान सरी भनेर आएँ गएँ अब यो हाम्रो जीवनै यतिमै बितेको छ भनेपछि मलाई चाहिँ कस्तो लाग्छ मेरो यो चलचित्र र मेरो यो रङ्गमञ्च क्षेत्र चाहिँ म मर्ने एकछिन अगाडि थाहा पाए पनि म आएर चाहिँ अभिनय गर्छु सुटिङ गर्छु मलाई लाग्छ
तर त्यति हुँदा हुँदै पनि तपाईँलाई एकातिर चलचित्र र अर्कोतिर रङ्गमञ्चमा एकैचोटि तपाईँलाई निम्ति आयो भने कुनतिर कुन रोज्नुहुन्छ
मलाई त किनभने रङ्गमञ्चबाटै म जन्मेकी भएर म सर्वप्रथम त रङ्गमञ्चलाई नै मैले प्राथमिकता दिनुपर्छ तर अब त्यसलाई पनि मिलाएर गर्न सकिन्छ अब कस्तो भने अब कतिपय प्रोग्राम चाहिँ मैले सुटिङ सिद्धाएर पनि मैले रङ्गमञ्चमा आएर गरेको छु अब त्यही मेकअपमा आएर कुदेर आएर आफ्नो मिलाउन सकिन्छ अब एकैचोटि एउटै समय परिदियो भने म नम्बर 1 चाहिँ मैले रङ्गमञ्चलाई नै प्राथमिकता दिन्छु किन म त्यहीँबाटै जन्मेर हुर्केर आज त्यहीँबाट सिकेर नै म यो चलचित्रमा प्रवेश गरेँ
चलचित्रको अभिनयमा कसरी प्रवेश गर्नुभयो त्यसको अनुभव के सुनाउनुहुन्छ
नेपालको पहिलो चलचित्र आमा 2021 सालमा पनि म सानै थिएँ 12 वर्षको थिएँ म त्यसमा एरातै भन्ने भूमिका मैले निर्वाह गर्न पाएकी थिएँ नेपालको पहिलो चलचित्र आमा र त्यसमा पनि म आदरणीय भुवनचन्द दिदीकै नाम लिन्छु किनभने दिनी भन्दा दिलाउने ठुलो भन्छ दिदीले नै मलाई सुटिङमा ए बसु आज मेरो सुटिङ छ हेर्न जान्छस् भन्नुभयो अब मलाई त एकदम अलिक चुलबुली टाइपको आमै किन नजानु भनेर पछि लाएर गइहालेँ अनि भुवन दिदी हिरोइन हुनुहुन्थ्यो त्यतिखेर अनि त्यो चोबारको सिन पनि म कहिले पनि बिर्सिनँ चोबारमा उहाँहरूको डुएट सङ गाना थियो अनि स्वर्गीय हाम्रो शिवशंकर दाई वरिष्ठ संगीतकार नेपालको पहिलो नायक भन्नु पर्यो दाई र उहाँको गानाको सिन भइरहेको थियो त्यो गाना पनि म बिर्सिँदाखेरि कहिले पनि यो गरूला हामी सृजना अर्को पृथ्वीको जगतमा भन्ने उहाँहरूको डुएट सङ गाना भइरहेको थियो अनि त्यही गाना सुटिङमा हेर्न जाँदा अलि म चुलबुली टाइपको थिएँ यताउता बोइज कट कपाल काटेको छोटो छोटो मिटी लाएर त्यो डाँडामा बसेर हेरेर बसिरहेको थिएँ अनि डाइरेक्टरलाई मैले बोलेको ओरेको मेरो एक्टिभिटिज मन परेर अनि डाइरेक्टरले एकैचोटि बोलाएर छोकडा भन्नुभयो भने मलाई क्या त्यो केटा जस्तो लागेर छोकडा तुम फिल्ममै काम गरौ कि भने मलाई त यो हिन्दी पनि बोल्न नआउने इङ्ग्लिस पनि बोल्न नआउने अनि मैले त अब त्यो ग्रामर मिलाएर बोल्नु पनि नआउने केटालाई के भन्नुपर्छ केटा देगा त गरेका भने चाहिँ मैले सबै क्यामरामेनहरू डाइरेक्टर साहबहरू सबै हाँस्यो फेरि सबै युनिट क्यालकाटाबाट बम्बेबाट आएको त्यतिखेर त नेपालमा टेक्निसियनहरू पनि थिएन सब उतैबाट आउँथ्यो अनि त्यसरी नै मैले पाएको किनभने आफूमा ट्यालेन्ट भएर पनि हुँदैन होइन मलाई चाहिँ दिदीले नै लगिदिनु भएर अब मसँग ट्यालेन्ट त के भने फिल्म के हो भन्ने कुरो मलाई थाहा थिएन दिदीले नै लगेर त्यो एकैचोटि यहाँ सुटिङ भयो त्यसपछि क्यालकाटामा इन्डोर सुटिङ भयो त्यसरी नै नेपालको अब पहिलो हाँस्य महिला कलाकार एक मात्र भन्नु भएन अहिले चाहिँ आएर थुप्रै महिला बहिनीहरू थुप्रै हुनुहुन्छ दिपाश्री निरौलाहरू थुप्रै थुप्रै अन्जु रञ्जितकारहरू थुप्रै भएका छन् तर चाहिँ म चाहिँ पहिलो नेपाली हाँस्य महिला कलाकार हुने मौका पाएँ हाँस्य सम्राटी उपाधि पनि पाएँ मैले
यो तपाईँले 2021 सालमा यसरी चाहिँ नि भुवन चन्द दिदीको चाहिँ नि सहयोगबाट अथवा भनौँ न उहाँको कारणले चलचित्रमा प्रवेश गर्नुभयो र अहिलेसम्म पनि चलचित्रमा खेल्दै हुनुहुन्छ नाटकको रङ्गमञ्चको बाहेक तर रङ्गमञ्चको लागि एकछिन कुरा छोडेर यो चलचित्रको कुरा गर्दाखेरि त्यतिखेरको सुटिङ गर्ने छायाङ्कन गर्ने प्रविधिदेखि लिएर र अहिलेसम्मकोमा कस्तो के कस्तो ठुलो भिन्नता पाउनु भएको छ तपाईँले
अब त्यतिखेर त एकदम बृह 35 खिचिन्थ्यो होइन सबै बाहिरबाट ट्यालेन्ट भएका ट्रेनिङवालाहरू सबै अब नेपालको पहिलो डाइरेक्टर हिरा सिंह उहाँले त इन्डियामा त्यत्रो फिल्म बनाइसकेको हाम्रो प्रवासी नेपाली हुनुहुन्छ उहाँ एकदम स्ट्रिक्ट हुनुहुन्थ्यो त्यसपछि क्यामराम्यान देवजी भाइ भनेको कलकत्ताको टप क्यामराम्यान अनि एडिटर चाहिँ हरिश पठारी भन्ने जुन बत्तमी जानवर राजकुमार यो फिल्मको चाहिँ एडिटर अब त्यस्तोहरूसँग काम गरेँ है अब धेरै नै सिक्ने मौका भन्दा पनि गर्ने मौकाहरू पायो, एकदम अनुशासनमा बस्नुपर्ने, मान्छेले बाहिर बाहिर बदनाम गर्छ, यो फिल्ममा खेल्ने, यो नाटकमा गर्ने एकदम त्यो गलत जस्तो लाग्छ हाम्रो दर्शकहरू समक्ष, त्यो त्यो भावना चाहिँ नहोस्। अति अनुशासनमा बस्नुपर्छ हामी कलाकारहरू, अब एकदम पङ्क्चुअल टाइममा पुग्नुपर्छ, आज जे छ हाम्रो भोलि कन्टिन्युटीमा, भोलि त्यो आज ब्रेक भएर सुटिङ अनि भोलि त्यही कन्टिन्युटी हामीलाई चाहिन्छ है, त्यस्तो किसिमले आफूलाई पनि प्रिपेयर गर्नुपर्छ। भिन्नता चाहिँ अब अहिले आएर चाहिँ म्याक्सिमम फिल्महरू बन्न थाल्यो, पहिला चाहिँ अब आमा हिजो आज फर्स्ट फिल्म आमा हिजो आज भोलि होइन, माइतीघर, परिवर्तन, मनको बाँध, यस्तो फिल्महरू अब टाढा टाढा भएर तीन वर्ष चार वर्षको एकचोटि बन्थ्यो, अब हुँदा हुँदा वर्षमा निकै नै बन्न थाले त्यो फिल्महरू, अब अहिले बिचमा आएर फेरि ब्रेकहरू भयो, अब अहिले डिभिटी प्रविधिहरू आयो, अब अलिकति टेक्निकल्ली चाहिँ निकै नै एडभान्सहरू भइसक्यो त्यो हो, तर अभिनयहरूमा चाहिँ खै मलाई त्यति उ चाहिँ लाग्दैन। बरु पहिला पहिला चाहिँ बाहिर बाहिर पढ्न जाने सिटहरू पनि पाइन्थ्यो अभिनय गर्नलाई क्यामरामा, त्यसमा गइरहेको हुन्छ, अहिले पनि गइरहेकोहरू छ,
त्यति उ लाग्दैन भन्नुको मतलब अहिलेको अभिनयमा त्यति निखार,
अभिनय निखार भनेको त्यति एडभान्स भनेको चाहिँ अब अलिकति मोडर्नाइज चाहिँ बढी मोडर्न भयो होइन। अब अभिनय भने म के भन्छु, हुन त मान्छेले अभिनय सिक्नुपर्छ भन्छन्, अब म चाहिँ अलिकति यसमा चाहिँ अलि उल्टो छु क्या, टेक्निकली कुराहरू सबै सिक्नुपर्छ, अभिनय भनेको कुरा गर्दै गएपछि खारिन्छ, तर यो अभिनय भन्ने कुरा गर्वैबाट सिकेर आउने हो कि जस्तो लाग्छ। अब जस्तो आमाको कोखबाट जन्मिनासाथ हामी रुन सिक्छौँ होइन, त्यसपछि दुई तिन महिनापछि हाँस्न सिक्छौँ, अब बढी भन्यो भने रुन्छौँ, फेरि कसले बाबालाई कसले बाबा भनेको चुप लाग्छ, म त्यस्तो गर्दा गर्दा यो आर्टिफिसियल होइन, अब यो व्यवहारिक नै, अब जस्तो तपाईँ
स्वाभाविक
हुनु पर्यो है, मलाई चाहिँ अब त्यस्तो लाग्छ। अब यताको अब यहाँ अमेरिकाको बाहिर बाहिरको हेर्दा त अब अर्कै किसिमको हुन्छ, नाटकीय ढङ्गको जस्तो त्यस्तो ऐतिहासिक चलचित्रहरू त्यस्तोहरू बन्यो भने चाहिँ त्यसमा चाहिँ अलिकति कड्केर बुझेर गर्नुपर्छ, जुन सामाजिक चलचित्रहरूमा चाहिँ त्यति अभिनय मलाई गाह्रो जस्तो लाग्दैन, स्वाभाविक हुनुपर्छ।
कुनै पनि चलचित्र चल्नको लागि भनौँ न चलचित्र दर्शक र कलाकारहरूको त्रिकोणात्मक सम्बन्ध हुनुपर्छ र त्यो पहिलाको भनौँ न 21 सालतिरको चाहिँ चलचित्र दर्शक र कलाकारको त्रिकोणात्मक सम्बन्ध र अहिलेकोमा कस्तो फरक पाउनु भएको छ? हुन त यस्तो यस्तो क्वेसन हो मैले पनि अघि सोधिसकेँ,
तर यो हजुर अब पहिला पहिला अब फिल्महरू पनि बढी थिएन, बाहिरको फिल्महरू धेरै आउँदैन थियो, हाम्रै नेपाली फिल्महरू सबै हलमा चलिन्थ्यो होइन, नाटकहरू पनि मारामार चलिन्थ्यो, हाउसफुलको हाउसफुल हुन्थ्यो, अब आएर चाहिँ धेरै हलहरू बन्न थाले, अब दर्शकहरू पनि धेरै बढ्न थाल्यो, र दर्शकहरूले नि के चाहन्छ भने त्यति नै पैसामा बाहिरको चलचित्रमा त्यस्तो चाहिँ अब धेरै एडभान्स धेरै चाहिँ प्रगति भइसकेको हेर्न पाउँछ भने हाम्रो नेपालीमा किन पैसा तिर्ने भने जस्तो पनि त्यो भावना हुन्छ। तर मैले दर्शकहरूलाई के निवेदन गर्न चाहन्छु श्रोताहरूलाई भने त्यति नै पैसामा चाहिँ अब विदेशबाट विदेशमा एउटा गीतमा एक्सपोज हुने पैसाले हाम्रो चलचित्र बन्छ, किन हाम्रो देश सानो छ, हामीसँग पुँजी धेरै कम छ, थोरै चलचित्रले मैले भने विदेशी चलचित्र एउटा गानामा खर्च हुने पैसाले हाम्रो पुरै चलचित्रहरू बन्छ है, तैपनि सक्दो गरिरहेकै छ। तर चलचित्र कस्तो हुनुपर्छ भने अलिक स्तरीय पनि हुनु पर्यो, अलिक हेरौँ हेरौँ लाग्ने गरेर घरको सबै परिवार, अब छोरीले हेऱ्यो आमा एकदम राम्रो छ भने, छोराले हेऱ्यो बाउलाई राम्रो छ भने, त्यसरी सबै जाने खालको चलचित्रहरू अलिकति मनमा बिज्ने खालको पनि मलाई चाहिन्छ जस्तो लाग्छ। धेरै फन्डुस टाइपको चलचित्रहरू पनि चल्दैन क्या, अलिक पहिला पहिला त बढी जति हाम्रो आदरणीय वरिष्ठ निर्देशक प्रकाश थापाजी त नारी प्रधान चलचित्र हुन्थ्यो, उहाँको छ अलि नारी प्रधान चलचित्र त धेरै नै चल्छ, यसमा चाहिँ अलिकति मान्छेहरूलाई मनमा बित्छ जस्तो मलाई लाग्छ, र हलहरूको पनि अलि राम्रो हुनु पर्यो, चलचित्र स्तरीय हुनु पर्यो, र दर्शकले पनि के सोच्नु पर्यो भने नेपाली चलचित्र हेर्दा विदेशीसँग दाब दिनु भएन, यति सानो देशमा हाम्रो कलाकारले यति गरेकै छ, म किन घमण्ड गर्न चाहन्छु भने अब मनिषा कोइराला, उदित नारायण शाह, गोपी कृष्णहरू सबै हाम्रो नेपाली हुनुहुन्छ, उहाँहरू ठुलो ठाउँमा जानुभयो त्यति राम्रो चान्स पाउनु भएको छ होइन। अब हाम्रो त कस्तो भने अब सुटिङमा एकैचोटि गयो कुनै हाम्रो तालिम हुँदैन, न घोडा चढ्ने, न मोटर चलाउने, न स्विमिङ गर्ने, एक्कासी गर्नुपर्छ, अब त्यसो गरेर अप्ठ्यारो हुन्छ, सबै कुरो तालिम पहिल्यै प्राप्त गरेर लानु पायो भने चाहिँ धेरै नै राम्रो हुन्छ। तर जति सक्दो हाम्रो कलाकारहरूले चाहिँ गरेकै जस्तो मलाई लाग्छ। अब दर्शकहरूले चाहिँ एक्चुली राम्रो भए पनि नराम्रो भए पनि आफ्नो नेपाली चलचित्र भनेर उहाँहरूले चाहिँ एक्चुली हेरिदिएको खण्डमा पनि चलचित्र उद्योग धेरै नै फस्टाएर जान्छ र अब हामीले पनि जबरजस्ती गर्नु हुँदैन। निर्देशक र निर्माताले पनि दर्शकलाई कस्तो किसिमको खान मनपर्छ भनेर राम्रो किसिमले पस्किन जानुपर्छ जस्तो पनि लाग्छ। र यही सन्दर्भमा म यहाँलाई एउटा के भन्न चाहन्छु भने मलाई सुरुमा जन्म दिने मेरो चलचित्रमा जन्म दिने चाहिँ मेरो आदरणीय स्वर्गीय पहिलो नेपालको निर्देशक हिरा सिंह डायसोको नाम लिन चाहन्छु र मेरो श्रोताहरूलाई म भन्न चाहन्छु यो खसखस .com मार्फत। त्यसपछि मलाई कर्म दिने चाहिँ मेरो आदरणीय स्वर्गीय निर्देशक प्रकाश थापाज्यू, उहाँहरूको नाम मैले कहिले पनि बिर्सनुहुन्न। र अहिलेसम्म जतिजना मैले 135 जति चलचित्रहरूमा मैले काम गरिसकेँ र त्यति चलचित्रमा मेरो निरन्तरता छ मेरो सम्पूर्ण निर्देशकज्यूहरू कै उसबाट नै उहाँहरूकै माया र अब सहयोग नै पनि भन्नुपर्छ। उहाँहरूले दिदी यसरी खेल्दिन्न भनेर रिक्वेस्ट गर्नु पनि त्यो एउटा राम्रै हो। आफ्नो निरन्तरता दिन पाइरहेको छु मैले र आजसम्म र त्यसपछि चलचित्र र रङ्गमञ्चमा मैले आजसम्म निरन्तरता दिन सकेको चाहिँ मेरो आफ्नै श्रीमान उहाँको ठुलो मलाई सहयोग छ र रङ्गमञ्चमा चाहिँ मेरो आफ्नै माइली दिदी सीता थापा। अब त्यतिखेर पहिला पहिला त यस्तो नाचगानमा जाँदा बिग्रेको यस्तो भन्ने पिट्ने अनेक गरी त्यतिखेर मेरो माइली दिदी लुकाएर गाजर साजर लाएर रिबिन बाँधेर त्यसरी पठाउँथ्यो र रङ्गमञ्चमा आउने प्रेरणा चाहिँ मेरो माइली दिदी सीता थापा, चलचित्रमा भुवन थापा र हिरा सिंह मेरो पहिलो डाइरेक्टर र प्रकाश थापा डाइरेक्टर मैले कहिले पनि बिर्सनु हुँदैन। र त्यसपछि मेन त मैले दर्शकहरूलाई नै मान्नुपर्छ, दर्शकहरूले मन पराइदिनुहुन्छ ए बसु दिदी ल वसुन्धरा भुषाल भनेर। र पहिलो अब आमा फिल्ममा एरातै भन्ने शब्द मलाई त केही पनि थाहा थिएन होइन, एरातै शब्दबाटै चिनिन्छ जस्तो अहिले यहाँहरूले चाहिँ नक्कली भनेर चिनिनुहुन्छ त्यही हो। र चलचित्रको त्रिकोण भनेको एउटा चलचित्र स्तरीय हुनु पर्यो र आर्टिस्ट पनि त्यसमा सुहाउँदो हुनु पर्यो। यहाँ त कस्तो सोर्स पोस्ट लगाएर यो अभिनय क्षेत्रमा कहिले पनि सोर्स पोस्ट लगाउनु हुँदैन जस्तो मलाई लाग्छ। यो भनेको यो तुरुन्तै यसको चाहिँ रिजल्ट दर्शकले दिने हो, थाहा पाइहाल्छ ए फलानामा फलानाले आफ्नो मान्छे राखेछ भन्छ, त्यो हुनु हुँदैन। उनीहरूलाई सुहाउँदो किसिमको रोलमा सुहाउँदो आर्टिस्ट हुनुपर्छ जस्तो मलाई लाग्छ।
त्यहाँले चाहिँ अब नेपाली चलचित्रहरू एकचोटि हामी नेपालीले हेरिदिनुपर्छ भनेर जुन टेवा दिने कुरा गर्नुभयो नि, यही प्रसंगमा नेपाल सरकारले विदेशी चलचित्रहरूलाई र नेपाली चलचित्रहरूलाई एउटै कर लगाउने सिस्टमको प्रणालीको ऊ गरेको थियो र तपाईँले यसको विरोधमा ओर्लिनु पनि भएको थियो, यो कुरो कहाँ पुग्यो?
अब यो अहिले राम्रै भएको छ किनभने अब विदेशी पनि स्वदेशी पनि एउटै के भन्छ पैसामा दाजियो भने त त्यो त मार्केटै रहेन नि, ए त्यस्तैमै विदेशी खाना पाउँछ भने को चाहिँ यो नेपाली खाइरहन्छ भन्ने हुन्छ। आफ्नो स्वदेशीलाई प्राथमिकता दिनै पर्छ, जस्तो इन्डियामा कलकत्ता कर्नाटाहरूमा सबै ट्याक्स फ्री छ होइन, उनीहरूको आफ्नो भाषाको चलचित्र हो, उनीहरूको आफ्नै इन्डिया टु इन्डियामा त हिन्दी चलचित्र चल्न त्यति दिँदैन। मैले के भने हाम्रो नेपालमा विदेशी चलचित्र पनि हामीले चलाउनु पर्छ तर 90% आफ्नो स्वदेशी चलचित्र 10% मात्रै विदेशी चलचित्रलाई दिनुपर्छ। यसरी फेरि विदेशी चलचित्रलाई हामीले बयानै गर्यौँ भने हाम्रो चलचित्रहरू पनि बाहिर जाँदैन र आफ्नो नेपाली चलचित्रलाई नेपाल सरकारले नै प्राथमिकता दिएको खण्डमा हामीलाई खेल्नेहरूलाई र निर्माता निर्माण गर्नेहरूलाई पनि राम्रो हुन्छ र दर्शकहरूलाई पनि आफ्नो चिज दु पैसा पनि सस्तो हुन्छ भने आफ्नै चलचित्रतिर नै उहाँहरूको आकर्षित हुन्छ जस्तो मलाई लाग्छ। अहिले राम्रै भइरहेको छ। अब चलचित्र विकास बोर्ड पहिला सुरुमा चलचित्र विकास बोर्ड गठन हुँदाखेरि त्यसको अध्यक्ष हाम्रो यादव खरेलजी हुनुहुन्छ र पहिलो गठन भएकोमा चाहिँ र महिला सदस्य म पनि थिएँ। त्यतिखेर हामीले निकै नै हलहरूमा निरीक्षण गरी अब कतिपय हलहरूमा त कर छल्नको लागि विदेशी चलचित्र देखाएर नेपाली चलचित्र पनि भनियो, त्यतिखेर हामीले छापा पनि मार्यो अनेक भयो। अब राम्रो भइरहेछ अनि हलहरूको पनि अहिले निकै सुधारहरू छ, राम्रो छ, फेसिलिटी पनि राम्रो हुन पर्यो, बाथरूमहरूदेखि लिएर बस्ने सिटहरू सबै कुरै कुनै ऊ हुनपर्छ जस्तो लाग्छ मलाई, सबै कुरो मिल्नपर्छ। र बिचमा एकचोटि हाम्रो देशमा अलिक धेरै नै आन्दोलन भएको थियो, बमहरू पड्केको थियो, त्यतिखेर चाहिँ हाम्रो नेपाली चलचित्रहरूलाई निकै नै खस्किएको थियो क्या, अब डराउने हलमा फिल्महरू आएर हेर्ने, डराउने पैसा लगानी गर्न पनि डुब्ने यस्तो अवस्था थियो। तैपनि हाम्रो निर्माताहरूलाई म किन मान्छु भने रिटर्न नआए पनि उहाँहरूले दुःख सुख गरेर घर खेत बेचेर ब्याङ्कसँग लोन लिएर त्यसरी चलचित्रहरू बनाइरहेको हुन्छ र दर्शकले पनि एउटा के मान्नु पर्यो, अब सधैँभरि हामीले डोको नाम्रो बोकेर टिपिकल आफ्नो ट्रेडिसनल चलचित्र खेल्दा पनि आ कति यो डोको सोको बोकेर छोटो छोटो फरेल आएको भन्ने अलिकति गाह्रो त गाह्रै छ। अनि विदेशको कम्पिटिसनमा जाँदाखेरि अब मित्र राष्ट्र देशसँग हामीहरूको त अलिकति संस्कारहरू धर्महरू सबै मिल्छ होइन, अब सासुले बुहारी र दुःख दिने बुहारीले सासुलाई यताउता गर्दा अलिकति मिलि नै हाल्छ। हलुडले हलुडले बलिउडको लिने बलिउडले चाहिँ अब हाम्रो कलिउडको त्यस्तो त अलिक भइ नै हाल्छ। अलि राम्रो विकसित देशसँग त अलिकति उनीहरूको राम्रो चाहिँ लिनु राम्रै हो, तर डी टु ए टु जेड गर्नु चाहिँ राम्रो होइन जस्तो मलाई लाग्छ। तर जे होस् अहिले चाहिँ निकै नै अगाडि बढिरहेको छ हाम्रो चलचित्रहरू, अब वर्षमा 50 त्यति बन्न थालिसक्यो। आर्टिस्टहरू पनि म्याक्सिमम अब पहिला चाहिँ औंलाले गनेर हामीहरू कलाकार थियौँ थोरै मात्रामा, अब अहिले त धेरै कलाकार जन्मेको छ र यो चलचित्रबाटै नै अहिले हजारौं हाम्रो चलचित्र कर्मीहरू चाहिँ आबद्ध भएर आफूले जिउन सकेको छ यस क्षेत्रबाट।
अब एकछिन तपाईँको आफ्नो झन्डै झन्डै व्यक्तिगत जस्तो कुरा गरौँ, तपाईँलाई निर्देशक स्वर्गीय निर्देशक प्रकाश थापाले सिन्दूर चलचित्रमा बनाइदिएको तपाईँको जोडी के अरे से कलाकार गोपालराज मैनालीसँग तपाईँको जुन जोडी भन्यो नि त्यो नक्कली र चङ्खिएको जोडी पछिसम्म पनि चर्चित भइरह्यो। गोपालराज मैनालीको देहान्तपछि तपाईँलाई अलिकति अनुभव खट्केन मैनालीको रिक्तता कतिको महसुस गर्नुभयो?
यो त मैले धेरै नै महसुस गरेको छु, किनभने उहाँ अहिले उहाँ बितिसक्नु भएपछि मात्रै खस्केको होइन, बिचमा उहाँ बिरामी भएर जतिखेर उहाँ र अब पहिलो प्रकाश थापाजीको पहिलो चलचित्र मनको बाँप चलचित्र ब्ल्याक एन्ड व्हाइट चलचित्र हो, अब मेरो एउटा भाग्य बनु भने नेपालको हरेक चलचित्र संस्थानबाट बनेको पहिलो चलचित्र मनको बाँधमा मैले अभिनय गर्ने मौका पाएकी छु। सबै डाइरेक्टरको फिल्ममा म पहिलो नै जस्तो उहाँहरूको लागि चाहिँ खुसी पहिलो नै र त्यसमा पनि मनको बाँध चलचित्रमा डाँडेघरी साइली भनेर मेरो पार्टनरमा गोपालदास मैनालीजीलाई नै लिएको थियो र त्यतिखेर पनि सुटिङमा आउँदाखेरि अब उहाँ र मेरो सुटिङ हुने दुई दिनपछि डाइरेक्टर साहबले मलाई ल बसु उहाँ गोपालदास मैनाली हो, उहाँ त अलि मैनालीजी त अब रङ्गमञ्चमा धेरै सिनियर मभन्दा धेरै नै खरिएको कलाकार, म अब हास्य कलाकार भन्न म उहाँहरू जति ट्यालेन्ट भएको होइन, अब म त अब चलचित्रमा मैले एरात्तै भनेर बोल्दा नै दर्शकहरूले मन पराइदिएर नै म चाहिँ एउटा हास्य कलाकारको रूपमा अहिलेसम्म एउटा पहिलो नेपालको पहिलो हास्य महिला कलाकार चिनिने मैले मौका पाएँ अनि मलाई चिनाइदिनु भएको थियो मैनालीजीलाई, अनि दुई दिनपछि नै उहाँ र मेरो सिन थियो। त्यसपछि उहाँलाई सन्जो भएन खै के भो के भो, उहाँलाई फर्काएपछि अनि कुलदीप शेरचन्द दाई भन्ने पोखराको राम्रो वरिष्ठ कलाकार हुनुहुन्छ उहाँसँग मैले डाँडेघरी साइली र उहाँ मेरो पार्टनर भएर खेले, त्यसपछि सिन्दुर फिल्ममा फेरि मैनालीजीलाई नै ल्याउनु भयो। अब प्रकाश थापा डाइरेक्टर साहबलाई एकदमै मनमा लागेर रहेछ, अब राम्रो उहाँ त अब एकदमै प्रख्यातै हुनुहुन्थ्यो त्यतिखेर, अब म त केही थाहा थिएन मलाई त त्यति राम्रो। त्यसपछि सिन्दुर फिल्ममा उहाँ र मलाई चाहिँ अभिनय गर्ने मौका पाएँ, यति राम्रो यति स्वाभाविक कि अब सितिमिति मैनालीजीसँग एक्टिङ गर्न गाह्रो छ, अब अलिकति हामीले बुझेको भएर मात्रै हामी सक्छौँ, नत्र भने डाइलग त उहाँको यति फ्लो जाने कि सर उहाँले बोलेपछि बोलेको बोले डाइरेक्टर साहबले कट नभनेसम्म उहाँ बोलेको बोलै हुन्छ र आफ्नो बोल्ने पालो छ पनि पालै पाइन्न, अनि हामीले आफैले बुझेर बोल्नुपर्छ क्या त्यस्तो किसिमको है। अनि गरेपछि सिन्दुर फिल्ममा खेल्ने मौका पाएँ, तर फेरि मलाई चाहिँ एउटा के घमण्ड थियो, अब अभिनयमा चाहिँ उहाँले वरिष्ठ हुनुहुन्थ्यो तर नाचमा चाहिँ नेपाली नाच त मैनालीजी भन्दा म राम्रो नाच्छु उहाँलाई मैले जितिहाल्छु नि भनेर मनमा त्यो भावना थियो र त्यो नकली नकली भन्ने नाचहरू भयो, त्यही भएर मानिसले कहिले पनि अलि मनमा अहम्पना र घमण्ड भन्ने गर्नुहुन्न जस्तो मलाई लाग्छ, मैले घमण्ड गरे होइन, अब उहाँको अभिनय एकदम राम्रो अनि मलाई पनि अब नाच्न त उहाँभन्दा म राम्रो सक्छु भन्ने यस्तो भएको थियो। पछि सुटिङ हुँदाखेरि नाच्यौँ गर्दाखेरि अब म त सर सर आफ्नो गर्दै गएँ अनि उहाँलाई चाहिँ अलिकति डाइरेक्टरले गाली गर्ने यताउता गर्यो, तर डाइरेक्टरको हातमा हुँदो रहेछ धेरै कुरा हेर्नुहोस्। पछि फिल्म हेर्दा त मैनालीजीलाई सर र क्यामराबाट माथि उडाएको के गरेको गर्दा त फिल्ममा हेर्दा त मैनालीजी त मभन्दा त 10 गुणा राम्रो नाच दिनु भयो म त कत्र कमाई आमै मान्छेले चाहिँ यस्तो घमण्ड गर्नुहुन्न रहेछ ल यस्तो रहेछ सुटिङ भनेको कुरा, अब त्यो कट टु कट उहाँलाई त 4-5 चोटि गरेर गाली गरेर घोट्याएर गर्दा त यति राम्रो भयो कि मैनालीजीको नाच है त्यस्तो भयो। त्यसपछि उहाँसँग मेरो सबै फिल्म जीवनरेखा पनि एकदमै सुपर डुपर हिट भयो, त्यसपछि कन्यादान पनि हिट भयो, सन्तान हिट भयो, थुप्रै फिल्महरू हिट भयो र पनि पछि फेरि अधिकार भन्ने चलचित्रमा एकदम राम्रो रोल थियो उहाँ र मेरो चाहिँ बाहिर हाम्रो देहातको मधेसको सिनहरूमा गानाहरू पनि थियो, त्यसलाई ओके गर्दा मैनाले चाहिँ फ्याक्ट बिराम भयो। बिराम हुनुभएपछि प्रकाश थापा डाइरेक्टरले फोन गर्दा उहाँले कहिले के भन्ने कहिले के भन्ने भन्दा अब डाइरेक्टर त मैले प्रकाश थापालाई यति मान्छु कि यति ट्यालेन्ट डाइरेक्टर कि मेरो त उहाँले त सिनै चेन्ज गरिदिनु भयो पुरा, अब मैनालीजी नआएपछि उहाँलाई मनले खाएन अरू डिनरलाई। अनि त्यसपछि चाहिँ राजाराम पौडेलजी फर्स्ट म मसँग उहाँले खेल्नुभयो त्यसमा अनि ब्यास साहब डराउनु भयो हेर अब त गोपालराज मैनालीको तेरो गीत मात्रै दर्शकहरूले मन पराएर आएको अब यो चाहिँ राजारामसँग तँलाई मन नपराउन सक्छ त्यसैले चाहिँ तेरो गीत काटी भन्नुभयो हस् ब्यास साहब भने मेरो सिनै उहाँले अर्कैमै गरेर अधिकारमा राम्रो छ मेरो सपोर्टिङ रोल एकदम राम्रो छ कृष्टि मैनाली मिथिला शर्मा उहाँ बहिनीहरू दुईजना हुनुहुन्थ्यो राजेश समाजी नायक हुनुहुन्थ्यो त्यसमा मलाई लाग्छ प्रकाश थापाजीको फिल्ममा पहिलो होला उहाँको दोस्रो फिल्म भए पनि प्रकाश थापाजीको पहिलो फिल्म होला त्यो खेल्दाखेरि मलाई धेरै सम्झना आयो डाइरेक्टर साहब पनि धेरैचोटि एकदम दिक्क मान्नुभयो क्या मैनालीजीलाई सम्झेर त्यसपछि उहाँ बिरामीको बिरामी बिरामीको बिरामी भएपछि नि धेरै फिल्महरू मेरो लसमा गयो अब सबैमा उहाँलाई नै मलाई भनेर राखेको हुन्थ्यो त्यतिखेरै मलाई खस्किएको थियो धेरै नै अनि पछि पछि फेरि उहाँ र म एउटै फिल्ममा हुने जसरी चाहिँ देउकी भन्ने चलचित्रमा अनि दर्शकहरू दौडेछ सबैजना ओहो नकलेर चङ्खे ल ल फेरि आज है भनेर गएछ जाँदा त रिसा छ दर्शक त उहाँ बेग्लै पाठ मेरो बेग्लै अझै भेटघाट पनि नहुने डाइलग पनि सँगै छैन क्या त्यस्तो भयो अनि पछि अब बिरामी हुनुभयो बिरामी भएको खबर पाएँ गएँ मलाई साह्रै दुःख लाग्यो त्यतिखेर उहाँ आइसियुमा हुनुहुन्थ्यो उहाँको त्यति बोल्न सक्ने अवस्थाहरू थिएन उहाँको छोराले फोन गरेर ल्याए मलाई आन्टी यस्तो ड्याडी हुनुहुन्छ भनेर पछि त बित्नुभयो अब एउटा मलाई कस्तो लाग्छ भने चलचित्र क्षेत्रको र हाँसी विधाको एउटा ठुलै खम्बा ढलेको छ एउटा कुनै राजनैतिकमा पनि इन्भल्भ नभएको मान्छे स्वच्छ मान्छे एकदम जेन्टल कसैको दुबैसा नखाने बर आफ्नै खुवाएर हिँड्ने त्यो टाइपको मलाई बहिनी भन्ने मेरो श्रीमानलाई ज्वाइँ भन्ने अब त्यस्तो अब मेरो त पार्टनरै हो नि मैनालीजी बितिसक्नु भएपछि मलाई मात्र होइन हाम्रो राष्ट्रलाई पनि ठुलो घाटा लागेको छ र चलचित्र क्षेत्रलाई पनि लागेको छ किनभने एउटा रङ्गकर्मी चलचित्र वरिष्ठ चलचित्र कर्मी मान्छे बित्नु भएको छ र नेपालको हाम्रो चलचित्र क्षेत्रको हाँसी विधाको चाहिँ एउटा ठुलै खम्बा ढलेको चाहिँ महसुस भएको छ मलाई र मैले चाहिँ एउटा मेरो आत्माले भन्न चाहन्छु स्वर्गीय गोपालराज मैनालीज्यू फेरि पनि अर्को जन्ममा पनि यही नेपालमै नै एउटा कलाकार भएर जन्मियोस् भन्न चाहन्छु र उहाँको स्वर्गीय आत्माले एकदमै आत्मालाई चाहिँ म चिर शान्तिको कामना गर्छु अब कुरा गर्न साध्य पनि छैन उहाँको बारेमा धेरै नै धेरै धेरै राम्रो व्यक्तित्व बित्नु भएको छ मलाई मात्र होइन सम्पूर्ण दर्शकहरूलाई पनि धेरै ठुलो चाहिँ आघात पुगे जस्तो लाग्छ मलाई
एउटा चलचित्र क्षेत्रमा चाहिँ कस्तो छ भने चलचित्रमा अभिनय गर्यो अनि हिट भएपछि अलिकता स्थापित भइसकेपछि चलचित्र निर्माण गर्ने या निर्देशन गर्ने एउटा लहर चलेको हुन्छ यो यो ट्रेन्डै जस्तो देखिन्छ चलचित्र क्षेत्रमा
हजुर
तपाईँलाई त्यस्तो चलचित्र निर्माण गर्ने या निर्देशन गर्ने रहर छ कि छैन
मलाई निर्देशन गर्ने रहर चाहिँ भएन चलचित्र निर्माण चाहिँ हामीले एउटा चलचित्र हामीले गरेको थियौँ अब त्यो चलचित्र चाहिँ त्यति हिट हुन सकेन
ड्यार
साहबसँगै मिल्यो महामाया चलचित्र महामाया भन्ने चलचित्र प्रकाश थापा ड्यार साहब र मेरो श्रीमान त्यसपछि हाम्रो वरिष्ठ निर्देशक बसन्त श्रेष्ठज्यू र अनि हाम्रो एकजना अर्को हाम्रो प्रकाश थापा ड्यार साहबको रिलेटिभ हाम्रो केसीज्यू मिलेर बनाएको थियौँ अब त्यो चलचित्र असाध्यै राम्रो 35 लाखमा बनाएको नारी प्रधान चलचित्र हो तर चाहिँ दर्शकहरूले मन पराइदिनु भएन हजुर
कारण के होला त
कारण अब मैले भने नि अब दर्शकहरूलाई अब त्यसमा अलिकति हाँस्य विधाहरू फाइटहरू दोन्न यस्तो केही पनि थिएन गौरी मल्ललाई नायिकामा लिएको थियो अनि त्यसमा अब कलाकार त 101 गौरी मल्ल मिथिला शर्मा शिव श्रेष्ठ शान्ति मास्की भुवनचन्द म सरोज खनालजी अब 101 कलाकार अब के भो के भो अब त्यति अलिक बढी नै दुःख पाएको सिनहरू छ त्यसमा गौरी मल्लको रोलमा चाहिँ महामायामा चाहिँ त्यो पनि अब हामीले भनेको थियौँ ड्याक्स अलिकति यसमा हाँस्य विधा फाइटहरू यो कहाँ यो यो त्यस्तो होइन नि यो त यो अलिकति यो धर्ममा आधारित चलचित्र हो यो यसमा फाइट साइट केही चाहिन्न भन्नुभएको थियो अब फिल्म हेर्दाखेरि रोएको थियो सबैजना पछि नेपाल टेलिभिजन उसमा साङ्ग्रेला च्यानलबाट देखाउँदा पनि सबैले मन पराएको थियो तर दर्शकहरूले मन पराइदिनु भएन त्यो फिल्म चाहिँ नराम्रोसित डुब्यो मलाई त्यो इच्छा लागेन अब किन दसतिर हात हाल्नु पनि ठिक जस्तो लाग्छ
अब निर्माण गर्ने अथवा निर्देशन गर्ने रहर छैन अब
होइन सर मलाई चाहिँ बाँच्नु जेलसम्म अब गर्न त किन नसक्नु अब 50 वर्ष बिताइसक्यौँ होइन यही क्षेत्रमा तर चाहिँ दसतिर हात हाल्नु मन लागेन अभिनय नै
बाँच्नु
फेरि हामी कस्तो पनि हामी हाँस्य कलाकार फेरि कहिले पनि बुढो हुँदो रहेछ तपाईँको क्या अब यो बुढेसकालमा मिडी लाएर नाचे पनि ओहो दिदी बस्नु र भुसाल भन्नु खिचिआएकै छ दर्शकहरू अब सेतै फुलेर दाँत झारे पनि मन पराएकै छ, एउटा हाँस्य विधाको चाहिँ एउटा असम्म हुँदो रहेछ यो, कुनै उमेरको पनि बन्देज नहुने, फेरि बच्चादेखिको बुढासम्म तरुणा तरुणी सबै मन पराइदिने क्या। मलाई चाहिँ यो हाँस्य कलाकार भएर जन्मेको खुसी लागेको छ, अहिले आएर चाहिँ अब कलाकार भएपछि हरेक किसिमको भूमिका निर्वाह गर्नुपर्छ। अब जस्तो रङ्गमञ्चहरूमा त मैले नेगेटिभ भूमिकाहरू पनि निकै नै राम्रो भने मतलब राम्रै नै गर्थेँ, अब अहिले आएर चाहिँ नेगेटिभ पोजिटिभ
अब यो गोपालराज मैनालीको तपाईँको जोडी र उहाँको देहान्त पछि नक्कलीले चङ्खेको जुन श्रृङ्खला थियो त्यो त टुट्यो, तर फिल्मी अब यो चलचित्र जगतमा तपाईँहरूको जोडी जस्तै अरू आउने जोडी कुनै देख्नु भएको छ कि छैन तपाईँले?
अब भाइहरू त अब थुप्रै आइराख्नु भएको छ है, अब बहिनीमा नि अहिले दिपाश्री निरौला र अहिले दीपक राजगिरी, यो दुईजनाको जोडी चाहिँ निकै राम्रो हुन्छ किनभने उहाँहरूको अहिले टेलिभिजनमा नै त्यत्तिकै राम्रो भइरहेको छ र यिनीहरू दुईवटा जोडी चाहिँ चलचित्रमा आयो भने राम्रो हुन्छ जस्तो मलाई लाग्छ। धेरै ट्यालेन्ट छ दीपाश्री निरौलामा पनि दीपक राजमा पनि, अब छन्ता हाम्रो त्यत्रो वरिष्ठ कलाकारहरू मदन कृष्ण हरिवंश, अब यिनीहरू चाहिँ केटै केटा परे तर केटा र केटीको जोडीमा चाहिँ उनीहरू दुईजना आउन सक्छ चलचित्रमै चाहिँ।
चलचित्रको क्षेत्रमा तपाईँले अघि पछि पनि भन्नुभएको छ यो कलाकारहरू निष्पक्ष हुनुपर्छ जनताका हुनिनहरू भनेर भन्नुहुन्छ तपाईँ होइन, भर्खरै नेपालमा चाहिँ नि झन्डै 100 जना चलचित्रका कलाकार निरसादेखि लगायत सबै निर्देशक कलाकारहरू राजनीतिक दलमा प्रवेश गरे, यसलाई कसरी लिनुभएको छ तपाईँले?
अब त्यो उहाँहरूको आफ्नो आफ्नो विचार है, तर मलाई मेरो विचारमा चाहिँ मलाई कस्तो लाग्छ नि अब सायद उहाँहरूलाई अब यो राजनीतिकमा लाग्नु पनि अब दुई किसिम हुन्छ, एउटा चाहिँ अब राष्ट्रकै लागि भनेर बनेर लाग्ने खालको पनि राजनीतिकै हुन्छ, अब एक थरी लागेपछि चाहिँ अब राजनीतिकमा नलागिकन कुनै पोस्ट पनि पाइन्न हेर्नुहोस्, अब जतिसुकै ट्यालेन्ट भएर यो चलचित्र क्षेत्रमै जीवन बिताएर लागेपछि चलचित्र विकास बोर्डमा भनेको त यो चलचित्र क्षेत्रमै लागि परेका व्यक्तित्वहरूलाई मौका दिनुपर्ने हो, तर त्यो छैन, राजनीतिककै मान्छेहरू नै त्यहाँ चाहिँ बसेको हुन्छ होइन, अब खै अब उहाँहरूको आफ्नो आफ्नो विचारधारा, तर म चाहिँ मलाई सबै नै पार्टी मलाई मनपर्छ, तर म चाहिँ त्यसरी एउटै पार्टीको झन्डा बोकेर म मेरो चाहिँ सिद्धान्त खै अब मेरो यो कमजोरी भन्ने कि है जीवनमा के हो म चाहिँ त्यो लाग्न मलाई चाहिँ त्यति लागेन, मलाई राम्रो लाग्छ सबै पर किनभने माओवादीले पनि नेपाली चलचित्रलाई धेरै नै प्रमोट गराएको थियो, विदेशी चलचित्र चलाउन दिएको थिएन, अहिले फेरि माओवादी कोही बेलामा गणतन्त्रको पहिलो प्रधानमन्त्री हाम्रो चाहिँ प्रधानमन्त्रीज्यूले पनि हाम्रो प्रचण्डज्यूले नै अब जे होस् म चाहिँ चलचित्र कलाकर्मी कल्याण कोषको चाहिँ संयोजक छु ट्रान्सपोर्ट आबद्ध, अब यसरी नै हाम्रो सम्पूर्ण अमेरिकाको न्युयोर्कको दाजुभाइ दिदीबहिनीहरू विद्यार्थीहरू सबैले पनि मलाई डोनेसन दिनुभएको थियो, त्यो पैसाहरू जम्मा गरेर उहाँ अहिले कलाकारहरूको स्थिति धेरै नै दुःखदायकै छ, मृगोला फेर्न नसरी बितिरहेको छ, ट्रिटमेन्ट गर्न सकेको छैन, धेरै नै दुःखको कुरा छ है, अब यो यस्तो भनिराख्दा पनि यो मगन्दी दिदी भन्छ तर त्यो होइन, आफ्नो नेपालीलाई आफ्नो नेपाली कलाकारहरूको पीडा बताउनु मेरो दायित्व जस्तो पनि लाग्छ, र अनि त्यसपछि हाम्रो प्रधानमन्त्रीज्यूसँग मैले बोल्ने मौका पाएको थिएँ विकास बोर्ड मार्फत, हाम्रो विकास बोर्डको अध्यक्ष गणेश भण्डारीज्यू, हाम्रो युवराज लामाज्यूहरू, हामीहरू केपी पाठकहरू हामी सबै जाँदाखेरि अनि मैले आफूले बोलेको थिएँ, उहाँहरूले पनि भन्नुभएको थियो हाम्रो बोर्डबाट होइन मिटिङमा यस्तो यस्तो भन्नुपर्छ भनेर, ल है दिदी 1 करोड माग्नुपर्छ भने मलाई मनमा आएको थियो 1 करोड त कहाँ पाइएला र यो त सपनै पनि नसोचेको कुरा, खुब पायो भने 25-30 लाखसम्म पाइएला कि भनेको, तर ठ्याक्क प्रधानमन्त्री कार्यालयमा गएर भोलि मेरो पालो आएपछि उहाँ भुषालजी भन्नुभयो प्रधानमन्त्रीजीले आफैले नै, अनि मैले भोलि यस्तो यस्तो स्थिति छ अब गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री यहाँको पालामा हाम्रो नेपालीहरूको यो कलाकर्मी कल्याण कोषको लागि 1 करोड रुपियाँ पायो भने कलाकारहरूलाई धेरै राहत हुन्थ्यो भनेर के बोलेको थिएँ मैले 4-5 बजेतिर त्यो हाम्रो उहाँसँग भेटघाटमा बोलेको, बेलुका 7-8 बजी क्याबिनेट पास भएर पाउँदाखेरि त मैले त कहाँ आकाशमा उडे जस्तो भयो, म त बलिन्दर आँसु बगाएर रोएँ, मैले ठुलो उपाएको जस्तो लाग्यो आफै आफूलाई नै पाएको जस्तो, त्यो पायो उहाँहरूले नै राम्रो गरेका छ, काङ्ग्रेस पार्टीले नै गरेका छ, कम्युनिस्ट सबैले नै गरेका छ, तर चाहिँ हामी भनेको कस्तो भने सबैको कलाकार भएर म चाहिँ है अब हामी कलाकारहरू नभनौँ अब कोहीलाई के मनपर्छ धेरैजनाले पार्टीमा पहिला पहिला त हामी सबैजना कोही माओवादीमा कोही पञ्चायतमा कोही कम्युनिस्ट काङ्ग्रेस अनेकमा थियो तर सबैजना एउटै छातामुनि मिलेर बसेका थियौँ है अब अहिले आएर चाहिँ हामी यो पार्टीको त्यो पार्टीको मलाई कुर्सी पनि चाहिँदैन होइन अब कुर्सी सुर्सी लिनलाई गोदामा आउन चाहिँ त्यो बेग्लै कुरा हो पार्टीमा नलागि पाइन्न पनि रहेछ र हामी कलाकारहरूको मान्छे नै कुनै पार्टीमा सांसदमा मन्त्रीमा नभइकन फेरि कलाकारहरूको चाहिँ दुःख मार्ग पनि अलिकति बुझ्न गाह्रो पनि हुँदो रहेछ राम्रो छ उहाँहरू लाग्नुभयो उहाँहरूलाई त मैले स्वागत छ तर म चाहिँ अब यो उमेरमा आएर मलाई चाहिँ अब यहीमा भनेर लाग्न मलाई इन्ट्रेस्ट छैन मेरो लागि सबै पार्टी बराबर जसले राष्ट्रलाई राम्रो गर्छ त्यसलाई त म हामीले गर्नै पर्छ होइन अनि दर्शक पनि गरिब धनी भन्दैन सम्पूर्ण चोर डाँका भन्न मिल्दैन हाम्रो लागि सम्पूर्ण दर्शक नै हाम्रो दर्शक हो हाम्रो लागि सब बराबरको स्तर हो जस्तो मलाई लाग्छ अझ हामीलाई भन्दा अझ वरिष्ठ व्यक्तित्व भन्दा नि कनिष्ठ व्यक्तित्वहरूले बढी हाम्रो फिल्महरू हेरिदिन्छ तिनीहरूलाई नै बढी म सपोर्ट गर्छु र अब जानुभएछ मैले थाहा पाएँ सबैजनाको नामहरू पनि मैले न्युजबाट मेरो श्रीमानले भन्नुभयो होइन त्यो राम्रो हो उहाँहरूलाई यो माओवादी पार्टीबाट केही हुन्छ हाम्रो कलाकारलाई भन्ने पनि लाग्नु भयो होला तर उहाँहरूले चाहिँ जस नेपाली पहिला माओवादीको समस्यामा पनि अब गाउँ गाउँमा सुटिङमा जाँदा माओवादी को नेताहरूले चाहिँ अलिक राम्रै हेल्प कोअपरेट गर्थ्यो क्या त्यतिखेर त्यो पनि हो र फेरि विशेष गरेर अलिक कम्युनिस्ट कन्ट्रीमा चाहिँ बढी कलाकारहरूलाई खेलाडीहरूलाई बढी राम्रो इज्जत पनि छ अब हामी त पहिला पहिला रसाहरू दुईचोटि मस्कोहरूमा चाइनाहरूमा गयो त्यहाँ धेरै फेसिलिटी छ अब हाम्रो देशमा त उही पहिला पहिला नि अब फुटबल खेलाडीहरू पनि अब अघि पछि चना खाने त्यही खेल खेल्ने टाइममा मात्रै फलफुल जुस सुस मासु भात खायो अब पछि आएर फेरि आफ्नै दाल भातै हो अब सुरुदेखि नै राम्रो खाँदै जानु पायो भने पछि राम्रो हुन्छ त्यही हो हाम्रो पनि त्यही हो होइन सुटिङ हुन्जेल ब्रेकफास्ट लन्च भन्छ गाडीमा फुर्र फुर्रिन्छ अनि सुटिङ सकियो अनि फिल्म फ्लप खायो यहाँले अघि कुरा निकाल्नु भयो त्यसपछि फेरि हामी त आउने त्यही बाटोमा हो गर्दा मलाई चाहिँ म चाहिँ म वसुन्धरा भुसालले चाहिँ राष्ट्रको झन्डा बोक्छु जनताको झन्डा बोक्छु र कलाकारिताको झन्डा बोक्छु म मर्नु थियो यति नै हो मेरो लागि चाहिँ सबै पार्टी बराबर हो
धन्यवाद स्पष्ट जवाफको लागि हामी चाहिने कार्यक्रमको जाँदै जाँदै अन्त्यमा आइसकेका छौँ अब आफूले यतिका चलचित्रहरू खेल्नुभयो रङ्गमञ्चमा त तपाईँले आफूले देख्नुहुन्न तर चलचित्रमा आफूले गरेको कलाको आफैले पछि हेर्नुहुन्छ कतिको हेर्नुहुन्छ आफ्नो आफूले खेलेको चलचित्रहरू
आफ्नो मतलब म चाहिँ अब कलाकार कलाकार संघको पनि वर्तमान अध्यक्ष 20 वर्ष कलाकार संघमा नै बिताएँ एउटा संघको अध्यक्षको हिसाबले र चलचित्र कलाकर्मी यो कलाकर्मी कोषको संयोजकको हिसाबले मलाई अब सबै फिल्महरूको पनि निम्तो आउँछ होइन जान्छु तर विशेष गरेर आफ्नो फिल्महरू कहिले काहीँ हेर्नै पाउँदैन तर कुनै कुनै हेरेको खण्डमा चाहिँ ओहो यस्तो गरेको हुन्थ्यो कि जस्तो मनमा चाहिँ अलिक खट्किन्छ यो पुगेन जस्तो त लाग्छ
आफ्नो भूमिकामा पूर्ण सन्तुष्ट
पूर्ण सन्तुष्ट भयो भने त्यो त अन्त भइहाल्छ है आफूले गरेको काममा कहिले पनि आफू सन्तुष्ट हुनुहुन्न मेरो केही भएन अझ केही गर्न चाहन्छु अझ मलाई कस्तो लाग्छ अझ पनि म एउटा यस्तो स्ट्रिक हुन त हुनुहुन्छ हाम्रो डाइरेक्टर साहबहरू थुप्रै अझ पनि एकदम कडा प्रकाश थापा डाइरेक्टर साहबले त अब हामी त त्यतिखेर बच्चा भइसकेको बिहा भए पिट्नै हुन्थ्यो गोपाल जी मैनाली जिरो मलाई त यो भएन यस्तो यस्तो भनेर आएर थपडै हान्नुहुन्थ्यो तर हामीले कहिले पनि फिल गरेन यो हाम्रो लागि पिटेको भने अब अहिले त्यस्तो भन्दा आन्दोलन हुन्छ तर हामीले पिटाइ पनि खाएको छ प्रकाश थापा डाक्टरको है अनि हामीले सोचे मैनालीतिर मैले हो हामीले पनि गल्ती गरेँ यस्तो लाग्यो त्यस्तो हुन्छ अझ पनि मलाई एउटा यस्तो स्ट्रिक्ट डाइरेक्टर साहब दिदी यो हजुरले गरेको एक्टिङ यो भएन यस्तो गर्नुहोस् भन्ने खालको चाहियो अब धेरैजना डाक्टर साहबले रेस्पेक्ट ओहो दिदी अब हजुर नेपालको पहिलो हामी त यस्तो हजुरसँग गर्नुभयो डाक्टर साहबले माया गर्छन् हामीले म भन्दा नाति जस्तो उमेरको डाइरेक्टर भए पनि हाम्रो एउटा के अनुशासन हामीले ढोग्नुपर्छ उहाँहरूलाई छिटो छिटो आएर उहाँहरूलाई ढोग्ला मैले भनौँ उहाँहरू छिटो छिटो आएर मलाई नै ढोग्नुहुन्छ त्यो किसिमको छ राम्रो छ हाम्रो नेपाली चलचित्र कर्मीहरू निर्देशकहरू कलाकारहरू सबै राम्रो छ है मलाई चाहिँ त्यस्तो लाग्छ अझ पनि मैले डिफ्रेन्स रोलहरू जस्तो बौलाको रोलहरू होइन यस्तो रोलहरू गर्न पाएको हुन्थ्यो कि भन्ने अझ मलाई त्यस्तो लागेको छ र फेरि पनि एकचोटि चङ्खी र नक्कली जस्तै गरेर अब राजाराम भाइ फर्किनुभयो अमेरिकाबाट उहाँसँग पनि मेरो एउटा नैना रेशम भन्ने चलचित्रमा दुईजनाको सँगै गर्ने मौका पाएको थियो उहाँको नभ्या भएर चाहिँ अहिले मदन दासी र मैले गरेँ त्यो फिल्म फेरि त्यस्तै खालको फिल्म गर्न पाए हुन्थ्यो भन्ने पनि मलाई इच्छा छ
तपाईँको श्रीमानले के भन्नुहुन्छ
मेरो श्रीमानले छोराछोरीहरूले पनि अब छोराछोरीहरूलाई चाहिँ फेरि एकदम बिसाउने ए मम्मी यो नखेल्नु है नकली भएर सबैले नकलीको छोरा भन्छ छोरीमा त छोराछोरी कराउने तर श्रीमानले पनि यसमा यस्तो भएको भए तिमी अलि राम्रो हुन्थ्यो उहाँले पनि बिचबिचमा मलाई निर्देशन दिनुहुन्छ यस्तो भए राम्रो हुन्थ्यो अब मैले भन् त कुरै कुरामा अभिनय भन्ने सिक्ने कुरा होइन भनेर यहाँलाई मैले भनी होइन तर मलाई मलाई लागेको कुरा मात्रै भने तर हेर्दाखेरि चाहिँ ओहो यस्तो गरेको कस्तो होला जस्तो चाहिँ त्यस्तो लाग्छ मलाई अब आफूले खेलेको
दिनुहुन्छ
तिम्रो यसमा यस्तो भइरहेको राम्रो हुन्थ्यो नि भन्नुहुन्छ
तपाईँको अब श्रीमानकै कुरा गर्दाखेरि भनौँ न गोपालराज मैनालीसँग तपाईँको चाहिँ नि जोडी जुन हाँसे जोडी जमेको थियो नि त्यो जोडीबाट चाहिँ नि उहाँ कतिको प्रभावित हुनुहुन्थ्यो
उहाँ त एकदम कहिले पनि त्यस्तो प्रभावित एकदम खुसी उहाँ त फेरि मैनालीजीले ज्वाइँ साहब भन्ने एकदम रेस्पेक्ट गर्ने एकदम खुसी मैले भने नि यहाँलाई एउटा कलाकारको श्रीमान र कलाकारको श्रीमती हुन ठुलो हृदय सागर जस्तो हृदय चाहिन्छ सानो चित्त सानो मन शङ्कालु भयो भने त्यो जीवनमा कहिले पनि अगाडि बढ्न सक्दैन होइन म आजसम्म अगाडि बढेकै मेरो श्रीमानकै प्रेरणाबाट पहिला त अब दिदी भुवन दिदीहरूकोबाट तर घरमा त बाबुआमाबाट धेरै पिताइ पनि खाएको थिएँ बुवा मुहाले त एउटा कुखुराको फुल फुट्यो फुट्यो यसले गर्दा अब दिदी बहिनीको पनि बिहा हुँदैन पनि भनेको थियो सिस्नुको मुठा पनि खाएको थियो है जे जस्तो भए पनि म निरन्तर एउटै क्षेत्रमा लागेँ अब जस्तो जर्मन जापान विदेश जाने धेरै मौका पाएको थिएँ उतै गएर बस्ने मौकाहरू तर मैले चाहिँ आफ्नै देशमा अड्नुपर्छ किनभने आफ्नो देशमा आफ्नै ट्रेडिसनल आफ्नै कला संस्कृतिले भरिपूर्ण भएको नाच गान अभिनय गर्यो भने विदेशीसँग कम्पिटिसनमा जान पाउँछ भन्ने मेरो पहिल्यैदेखि त्यो धारणा थियो मेरो बच्चादेखि नै अलि कमेडीपनको पनि थिएँ मैले जस्तो मम्मी नेपाली छ्याउरी नाचेँ र उता इन्डियाबाट चाहिँ अब हेमा मालिनी नाच्नु भयो अब अन्त बाहिरबाट ठुल्ठुलो कलाकार नाचेँ त म कम्पिटिसनमा जान सक्छु नि आफ्नो देशको नृत्य लिएर कला संस्कृति बोकेर त्यस्तो घमण्ड लाग्ने मलाई त्यो टाइपको पनि मलाई थिएँ मलाई आफ्नै देश प्यारो लाग्छ है अब आउँछु म टाइम टाइममा छोराछोरी भेट्छु जान्छु यत्रो वर्ष बिताइसकेँ मैले अब लाइफ टाइम एचिभमेन्टहरू पाइसकेँ अब यो महेन्द्र साधना सम्मान भनेको पनि अब चलचित्र क्षेत्रको धेरै ठुलो सम्मान हो नेपाल चलचित्र कलाकार सङ्घ प्रोग्राम लाइफ टाइम एचिभमेन्ट लिएको अमेरिकामा न्युयोर्कमा आएर पनि अमेरिका नेपाल मैत्री समाजबाट मैले लाइफ टाइम एचिभमेन्ट पाएँ भनेपछि त्यो पनि एउटा ठुलो यही क्षेत्रको देन हो मैले कसैलाई बस्न र भुसाल म आएँ भनेर म हल्ला गर्ने पनि होइन जसरी यहाँले थाहा पाएर मसँग इन्टरभ्यू लिनुभयो होइन मैले दिएँ तर म चाहिँ त्यति प्रचार प्रसारमा म आउन पनि चाहन्न तर एउटा चाहिँ यहाँकै खसखस डट कमबाट के भन्न चाहन्छु भने मैले चाहिँ अहिले आफू खुसी म व्यक्तिगत परिवारलाई भेट्न आए पनि मैले एउटा आफ्नो काम बोकेर आएकी छु चलचित्र कलाकर्मी कल्याण कोषको लागि एक एक थोपा पानीले समुद्र बन्छ भने जस्तै अब अरूको चन्दा माग्छ औषधि गर्छ उपचार गर्छ सक्छ तर मलाई मैले जुन यो कलाकर्मी कोषबाट चाहिँ मैले अलिकति सम्पूर्ण अब हाम्रो अमेरिकामा बस्नुभएका श्रोताहरूलाई मैले के भन्न चाहन्छु भने कसरी दिन चाहनुहुन्छ भने यसरी मलाई चाहिँ दिनुभयो भने मैले प्याडहरू बोकेर आएको छु $100 यहाँहरूले दिनुभयो भने त्यो $100 जिन्दगीभर अब त्यो सार्दा त सात आठ हजार हुन्छ है त्यो पैसा त जिन्दगीभर फिक्समा रहिरहन्छ त्यसको ब्याजबाट मात्रै कलाकर्मीहरूको उपचार हुन्छ त्यो जीवन लाइफ लङै त्यो पैसा बसिरहन्छ होइन त्यो चाहना भयो भने यहाँकै डट कमबाट पनि यहाँ हाम्रो यहाँले पनि हेल्प गर्नुभयो भने बाँसुजीले गरिदियो भने त्यो राम्रो हुन्छ त्यो मैले बोकेर आएकी छु काम त म बाँच्न जेलसम्म एउटा प्याड त खल्तीमा राख्छु अब मलाई पत्रकारहरूले पनि गाइजा त भने ए दिदी जहाँ पनि चन्दा माग्छ अब उहाँले नि बुझिसक्यो दिदी राइटमा रहेछ भन्ने कुरो बुझिसक्यो त्यसै मैले आफ्नो दायित्व ठानेको छु मैले कलाकर्मीहरूको लागि बिरामी उपचार ट्रिटमेन्ट गर्न सक्दैनन् अब कोही त आफ्नो बित्दाखेरि दाउरा किन्ने पैसा पनि हुँदैन त्यो अवस्था हुन्छ कति कति हाई फ्यामिलीको कलाकार पनि बिरामी भएपछि अब कामै नपाएको त के गर्ने त्यो अवस्था पनि छ अहिले यो कल्याण कोषबाट चाहिँ हाम्रो तिनजना व्यक्तित्वहरूलाई नेपालको ठुलो व्यक्तित्वहरू शान्ति मास्केजी अब हाम्रो एकदम महिला चलचित्र वरिष्ठ अभिनेत्री शान्ति मास्केजी है उहाँ पनि पहिला धेरै हाई फ्यामिलीको हुनुहुन्थ्यो अहिले उहाँको चाहिँ पेसमेकर लाएर बाँच्नु भएको छ उहाँको नि स्थिति त्यस्तै छ त्यसरी नै अब जयनन्दन ठाकुर अब दाई पनि धेरै ठुलो पर्सनालिटी राम्रो मान्छे हो अब दाईको पनि प्यारालाइसिस भएर उहाँको स्थिति पनि नाजुकै छ र त्यसपछि गोपाल भुटानी अब बम्बईमा त एकदम नाम कमाएर आइसकेको उहाँको उहाँ चाहिँ द्वन्द नेपालको त अब पहिलो द्वन्द निर्देशकै भन्नुभयो कला निर्देशन पनि भयो है उहाँले हिन्दी चलचित्र त सहयोग गरेर नेपालमा आफ्नै देशमा आउनु भएको छ उहाँको पनि उहाँहरूलाई चाहिँ अहिले महिनाको पन्ध्र सय केही होइन तैपनि त्यो 1500 केही न केही चाहिँ हो 1500 पनि उहाँलाई औषधि ट्याब्लेटहरू खाना त पुग्छ नि भनेर उहाँलाई चाहिँ भत्ता जस्तो गरिया छ. त्यो पनि सम्पूर्ण हाम्रो दर्शकहरूले दिनुभएको, मेरो कलाकर्मीहरूले, मेरो न्युयोर्कमा बस्नुभएका विद्यार्थीहरू, दाजुभाइहरूले सबले दिनुभएको. अब त्यस्तै गरेर चाहिँ हाम्रो प्रधानमन्त्री कोषबाट अब 1 करोड पाएँ तिनीहरूबाट नि. अहिले पनि मैले चाहिँ अब कसैले दिन चाहन्छु भने, दिन चाहनुहुन्छ भने $100 मात्रै दिनुभयो भने म त्यो सबै लगेर त्यहाँ फिक्समा राख्छु. फेरि प्रमाणपत्र पनि एउटा चिठी त्यो दिने पनि चलन छ र अनि पत्र पत्रिकाले पनि सबै फ्ल्यास गर्छ नेपालमा पनि. मैले त्यो पैसा लाँदा पनि फेरि पुरा मैले पत्रकारहरूलाई जम्मा गरेर मैले त्यो पैसा ह्यान्डओभर गराउनुपर्छ. त्यो त्यो काम चाहिँ मैले बोकेर आएकी छु.
हजुर, हस्त श्रोताहरू तपाईँले सुनिहाल्नुभयो कलाकार वसुन्धरा भूषालको कार्यक्षेत्र. कलाकार कलाकर्मी कल्याण कोषको लागि उहाँले चाहिँ जुन सहयोग माग्नु भएको छ, यहाँ श्रोताहरूले पनि आफ्नो सक्दो सहयोग दिनको लागि खसखस.com मार्फत दिनुभए पनि हुन्छ अथवा सिधै उहाँसँग प्रत्यक्ष सम्पर्क राख्नु भए पनि हुन्छ. हामी त्यसको लागि तपाईँहरूलाई आह्वान गर्दछौ र हामी पनि कार्यक्रमको अन्त्यमा आइसक्यौं. वसुन्धरा भूषालजी, तपाईँको आफ्नो स्पष्ट विचार, समय र चाहिँ नि स्पष्ट समय र विचारको लागि चाहिँ हामी धन्यवाद दिन चाहन्छौ. पछि यहाँको चाहिँ अमेरिका बसाई सुखद रहोस् भन्दै आजलाई हामी बिदा माग्न चाहन्छौ.
हस्त, धन्यवाद छ.
अनि अन्तमा खसखस.com श्रोताहरू अरू केही भन्नु छ पनि छ कि?
हजुर, म खसखस.com को श्रोताहरूलाई के भन्न चाहन्छु भने आज यसरी आएर मैले आफ्नो दुःख सुखका कुराहरू, सम्पूर्ण चलचित्र यात्राका कुराहरू र मेरो चलचित्र कर्मीहरूको पीड़ाको कुराहरू मैले खसखस.com यहाँहरू श्रोताहरू समक्ष मैले बिसाउन पाएँ. खसखस.com का सम्पूर्ण परिवारलाई म वसुन्धरा भूषालको र सम्पूर्ण चलचित्र कर्मीहरूकै तर्फबाट धेरै धेरै यहाँहरूलाई आभार व्यक्त गर्न चाहन्छु र यो खसखस.com निरन्तर रहोस्, हजारौं हजार वर्षसम्म पनि यो राम्रो हुँदै जाओस् र जसरी आज मलाई यहाँले मेरो यसरी चाहिँ परिचय लिएर सम्पूर्ण श्रोताहरूलाई बताइदिनुभयो, त्यसरी नै कुनै कलाकार आउनुभयो भने यहाँहरूले पनि यस्तै सम्मान, यही नै ठूलो सम्मान हो मलाई. खसखस.comले मलाई यसरी श्रोताहरू समक्ष ल्याइदिनुभयो, मेरो लागि यही नै ठूलो मतलब मान सम्मान भनेको पैसा अवार्डहरू होइन, यही नै हो. मेरो तर्फबाट धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्छु.
हजुर, धन्यवाद.